आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। प्रिय श्रोता, आज पनि यहाँ सबैलाई यस कार्यक्रममा हार्दिक स्वागत छ। आज हामी बाइबल अध्ययन भजन संग्रह 19 अध्यायदेखि 21 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ 19 अध्याय, जुनको मुख्य विषय हो परमेश्वरको प्रकाश उहाँको सृष्टिमा, उहाँको आज्ञाहरूमा र ख्रिष्टमा। अमित्र, यसलाई सृष्टिको महान भजन पनि भन्न सकिन्छ। यस भजनलाई धेरै विद्वानहरूद्वारा दुई भागमा बाँडेका छन्, सृष्टि र व्यवस्थामा, अर्थात परमेश्वरको वचनमा यहोवाको प्रकाश। मैले यस भजनलाई तीन भागमा बाँड्न प्रयत्न गरेको छु, विश्व ब्रह्माण्डको सृष्टि, आज्ञा र ख्रिष्ट। मलाई लाग्छ उहाँसँग यहाँ छुटकारा, उद्धार र परमेश्वरको अनुग्रहको विषयमा विशेष स्थान छ। हामी परमेश्वर आज सृष्टिमा आफ्ना आज्ञाहरूमा र ख्रिष्टमा आफ्नो अनुग्रहको प्रकट भएको पत्ता लगाउँछौ। त्यति नै परमेश्वरले मानिसलाई दिन फिट देख्नुभयो, उचित देख्नुभयो। त सबभन्दा पहिले हामी देख्नेछौ सृष्टिमा परमेश्वर। यो बिहानको भजन हो। पहिला छ पदहरूमा यसले सृष्टिको बताउँछ। भजन संग्रह 8 अध्यायमा सृष्टिको भजन थियो र त्यसमा हामीले जुन र ताराहरूको बारेमा देख्यौं। त्यो रातको भजन थियो। भजन संग्रह 19 दिनको भजन भनिन्छ किनभने हाम्रो सामने सूर्य ल्याइएको छ। भजन संग्रह 19 अध्याय 1-6 पद, आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ र तारा मण्डलले उहाँको हातको सिपको घोषणा गर्छ। दिनौ तिनीहरूले वार्तालाप गर्छन्, रातै पछि तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्। कुनै बोली छैन न भाषा जहाँ तिनीहरूको स्वर सुनिन्दैन। तिनीहरूको स्वरले सारा पृथ्वी गुञ्जायमान छ। तिनीहरूका शब्द पृथ्वीको सीमान्त समय पुगेका छन्। उहाँले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनु भएको छ। ऊ विवाह मण्डपबाट निस्केको धुला जस्तै छ, एकजना विजेता झैं जो आफ्नो दौड दौडनमा हर्षित हुन्छ। आकाशको एक छेउमा उसको उदय हुन्छ र अर्को सीमासम्म परिक्रमा गर्छ। त्यसको तापबाट केही कुरा लुकेर रहँदैन। मित्र, यो अद्भुत भजन हो। आकाशले परमेश्वरको महिमाको वर्णन गर्दछ। पाउले यसलाई रोमी 1:2 पदमा यस तरिकामा भन्छन्, किनकि उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनिएका कुराबाट थाहा पाएर उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ र यिनीहरूलाई कुनै किसिमको भावना छैन। आकाशहरूले परमेश्वरको बुद्धि र ज्ञानको बताउँछ। तिनीहरूले परमेश्वरको शक्तिको बताउँछ अनि मलाई लाग्छ तिनीहरूले परमेश्वरको केही उद्देश्यको र योजनाको पनि बताउँछ। शुरूदेखि नै सृष्टि मानिसलाई परमेश्वरको आदिम प्रथम चरणको साक्षी भएको छ। यो कुराको नोट गर्न छाकलाग्दो छ कि सूर्य सजिलै देखिने सुस्पष्ट छ, जो आफ्नो कोठाबाट निस्कने दोला जस्तै छ। एकजना प्रभुको जन जो यरूसलेममा गएका थिए उसको भनाइलाई म यहाँ उद्धृत गर्न चाहन्छु। जब म यरूसलेममा थिएँ, हरेक बिहान म जैतुन पर्वतका दिशाबाट सूर्य उदायको देख्न सक्थे। ओ, त्यो सूर्यको किरण पहिले यरूसलेमका अग्ला ठाउँहरूमा पर्खालहरूमा परेको देख्न कति आनन्दको कुरा थियो। यसले सियोन पर्वतको दाउदको चिहानमा छुन्थ्यो, त्यसपछि बिल्डिङहरूमा छुन्थ्यो, त्यसपछि त्यो सूर्यको किरण मन्दिर क्षेत्रतिर सर्दथ्यो। यो अति नै आनन्दित कुरा थियो। अनि यो अर्को दुल्ला प्रभु येशु ख्रिष्ट धार्मिकताको सूर्यको तस्विर थियो। कुनै दिन उहाँ यो पृथ्वीमा महिमामा आउनुहुनेछ। तर उहाँ आउनभन्दा पहिले उहाँले आफ्नो मण्डलीलाई संसारबाट उठाइ लानुहुनेछ। उहाँ चम्किलो र बिहानको तारा हुनुहुन्छ। चम्किलो र बिहानको तारा सधैँ सूर्य उदाउन भन्दा पहिले देखा पर्दछन्। ओ, यहाँ हामीसँग सृष्टिमा कस्तो तस्विर छ। त्यस्तो त्यहाँ कुनै चिज छैन। यो अति नै अद्भुत सृष्टिको भजन हो। त्यसपछि देख्छौ आफ्ना आज्ञाहरूमा परमेश्वर, नौदेखि एघार पदमा परमप्रभुको भय स्वच्छ छ, अनन्त कालसम्म स्थिर रहने परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वथा धर्ममय छन्। सुनभन्दा पनि ती बढ़ी चाहना गर्ने योग्य छन्, निखुर सुनभन्दा पनि ज्यादै बढ़ी चाकाबाट टप्कने महभन्दा बढ़ी गुलिया, तीबाटै तपाईँको दासले चेतावनी पाउँदछ, ती पालन गर्दा ठूलो इनाम मिल्नेछ। अहिले यो कुराको ध्यान दिनुहोस् कि उसले आदेश अर्थात आज्ञाहरूको बारेमा के भन्छन्। पहिले तिनीहरू सिद्ध छन्, व्यवस्थाले हामीलाई उद्धार गर्न सक्दैन किनभने यो सिद्ध छ र हामी छैनौ, हामी यसको नापसम्म आउन सक्दैनौ, पुग्न सक्दैनौ। तर व्यवस्थासँग केही कुरा गल्ती छैन। पाउल जसले परमेश्वरको अनुग्रहको बारेमा विशेष प्राथमिक दिनेले व्यवस्थाको बारेमा यो भन्छन् रोमी सात अध्याय बाह्रदेखि चौध पदमा, यसै कारण त व्यवस्था पवित्र छ र आज्ञा पवित्र र धर्मी र असल छ। तब के जो असल छ मेरो निम्ति चाहिँ मृत्यु भयो? त्यसो नहोस्। तर जो असल छ त्यसद्वारा मेरो निम्ति मृत्यु उत्पन्न गरेकोले पाप चाहिँ पापै देखा परोस् कि आज्ञाहरू चाहिँ पाप अति पापी ठरियोस्। किनकि हामी जान्दछौ व्यवस्था आत्मिक हो तर म चाहिँ शारीरिक हौ र पापमा बेचिएको छु। मित्र, व्यवस्थासँग केही कुरा गल्ती छैन, तर यो हाम्रो निम्ति मृत्युको सेवा हो किनभने हामीसँग नै केही कुरा मौलिक रूपमा गडबड़ छ, गलत छ। व्यवस्था हामीलाई यो देखाउन दिइएको थियो कि हामी परमेश्वरको सामने पापीहरू हौं। व्यवस्था सिद्ध छ। दोस्रो, परमप्रभुको साक्षी वचन पक्का छ। परमेश्वरले पापको दण्ड दिनुहुनेछ। उहाँ भन्नुहुन्छ कि यही नै उहाँ गर्न गइरहनु भएको छ। परमप्रभुको साक्षी वचन पक्का छ, दण्ड आइरहेको छ, आज्ञाहरूले त्यसको प्रकट गर्दछ। तेस्रो, परमप्रभुका आदेश ठिक छन्। कसैले भन्दा त्यहाँ केही खास आज्ञाहरू म मन पराउँदिन। हजुर, सायद तपाईँले ती आज्ञाहरू मन नपराउनुहोला, तर परमेश्वर मन पराउनुहुन्छ। तिनीहरू ठिक छन्, केले तिनीहरूलाई ठिक बनाउँछ त? सालौं पहिले कलेजको समाजशास्त्रमा मसँग एकजना प्रोफेसर हुनुहुन्थ्यो जसले सधैँ यो भन्ने गर्थ्यो, के चाहिँ ठिक हो भनी कसले कहिले तय गर्ने? मैले त्यसको उत्तर जानिन, तर अहिले म जान्दछु कि परमेश्वरले के चाहिँ ठिक हो त्यसको तय गर्नुहुन्छ। यो उहाँको विश्व हो, उहाँले यसको बनाउनुभयो र उहाँले नियमहरू बनाउनुभयो। हुनसक्छ तपाईँलाई गुरूत्वाकर्षणको नियमलाई म नपराउनु होला, तर म तपाईँलाई सल्लाह दिन्छु कि यससँग मूर्ख नबनिनुहोस्। यसको मतलब यदि तपाईँ दस तले बिल्डिङमा जानुहुन्छ भने त्यहाँबाट हाम नफाल्नुहोस्, किनभने परमेश्वरले तपाईँको निम्ति गुरूत्वाकर्षणको नियमलाई केही समयको निम्ति स्थगित गर्नुहुन्न, यो हरेकको निम्ति सञ्चालन हुन्छ। चौथो, परमप्रभुको आज्ञा निर्मल छ, पवित्र छ, अनि म तपाईँलाई भन्न सक्छु कि त्यो पवित्र छ, निर्मल छ। यसले तपाईँको निम्ति केही काम गर्दछ, तपाईँ महान बनाउँदछ, माथि उठाउँदछ। पाँचौं, परमप्रभुको भय शुद्ध छ। हामीलाई भनिएको छ कि यो भय श्रद्धामय भरोसा विश्वास हो। म विश्वास गर्दछु कि यसको अर्थ त्योभन्दा धेरै छ, यसको मतलब डर। मित्र, हामीले परमेश्वरमा डराउनु पर्छ। म मेरो पिताको प्रेम गर्छु तर निश्चय नै म उहाँदेखि डराउँथे। उहाँले मलाई अनुशासनमा राख्नुभयो र म सोच्दछु कि अन्तिम विश्लेषणमा त्यस अनुशासनले मलाई जेलबाट बचायो। म जान्दथे कि जब म गल्ती गर्थे त्यहाँ समस्या हुनेछ। परमप्रभु शुद्ध हुनुहुन्छ अनि परमेश्वरको भयले तपाईँलाई शुद्ध गर्नेछ। मेरो पिताको डरले मलाई असल केटा बनायो तर म उहाँलाई अझै प्रेम गर्छु। छैटौं, परमप्रभुको न्यायको वचन सच्चा छन्। के तपाईँ जान्न चाहनुहुन्छ कि सत्य के हो? पिलातसले जान्न चाहे। योहाना 18:38 पदमा सोध्छन् सत्य के हो, अनि सत्य उसकै सामने प्रभु येशु ख्रिष्टको व्यक्तिमा उभिरहेको थियो। सातौं, परमप्रभुका न्यायको वचन बिल्कुल धर्ममय छ। तिनीहरू ठिक छन्, परमेश्वरले जे गर्नुहुन्छ त्यो सही हुन्छ, त्यो महान खण्ड हो। हामीले सबै परमेश्वरको वचनलाई प्रेम गर्न सिक्नुपर्छ। धेरैले मलाई पत्र लेख्छन्
किनभने म दश आज्ञाहरूको विरोध गर्छु, खण्डन गर्छु। दश आज्ञाहरू सुन्दर र अद्भुत छन्। म तिनीहरूको विरोध खण्डन गर्दिन, बरु म यो फुच्चे प्रचारकको खण्डन गर्दछु, किनभने उसले त्यसको पालन गरेको छैन, गर्न सकेन, अनि कसैले पनि त्यसको पालन गर्न सक्दैन। अनि परमेश्वरले त्यही नै भन्नुहुन्छ, त्यसकारण म उहाँ कहाँ एक पापीको रूपमा आउनुपर्छ। त्यसपछि हामी देख्छौ ख्रिष्टमा परमेश्वरको अनुग्रह। यसले हामीलाई ख्रिष्टमा परमेश्वरको अनुग्रहमा ल्याउँदछ। 12-14 आफ्ना भूलहरू कसले थाहा पाउन सक्छ? मेरा गुप्त दोषहरू क्षमा गर्नुहोस्। आफ्नो दासले जाने बुझी पाप गर्नदेखि रोक्नुहोस्। तिनीहरूको प्रभुत्व ममाथि हुन नपाओस्। तब म निर्दोष हुनेछु र घोर अपराधहरूबाट म निर्दोष हुनेछु। हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहणयोग्य हौन। श्रोता, आफ्ना भूलहरू कसले सम्झन सक्छ? कसले सक्छ? परमेश्वरले भन्नुहुन्छ कि तिमीले आफ्ना भूलहरू बुझ्न सक्दैनौ। प्राय सबैले आफैलाई सही सम्झन्छ। उहाँ भन्नुहुन्छ कि हामी पापी रहौं अनि उहाँको यो वचनलाई हामी स्वीकार गरौं। अगाडि भनिएको छ, गुप्त दोषहरूबाट मलाई शुद्ध पार्नुहोस्। अनि गुप्त दोष वा गुप्त पापहरू नै आज धेरै मानिसहरूसँगको समस्या हो। तिनीहरू सोच्दछन् कि तिनीहरू पापीहरू होइनन्, तर परमेश्वरले यो जान्नुहुन्छ। अनि भजनकारले यो कुरा बुझे, ओ भन्दछन्, अगाडि भन्दछन्, अहंकारमा पापबाट आफ्नो दासलाई हटाउनुहोस् र म ठूलो अपराधबाट निर्दोष होला। के तपाईँलाई थाहा छ त्यो ठूलो अपराध के हो? यो येशु ख्रिष्टको इन्कार, अस्वीकार हो, जो यो भजनमा हाम्रो सामने हुनुहुन्छ। अहिले भजनकारको कुरा सुन्नुहोस्। यो पद तपाईँले विश्वासीको प्रार्थनामा धेरै पल्ट सुन्नुहुन्छ। 14 हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहण योग्य हौन्। दाउदको शक्ति को थियो? ख्रिष्ट। उसको उद्धार को थियो? ख्रिष्ट। उहाँ मेरो पनि शक्ति र मेरो उद्धारक हुनुहुन्छ। उहाँ त्यो परमेश्वरको अनुग्रहद्वारा बन्नुहुन्छ। अनि यो कस्तो अद्भुत भजन हो। त्यसपछि भजन संग्रह 20 अध्यायतिर फर्कौ। त्यसको मुख्य विषय हो मसीहको सफलताको लागि इसरायलको बिन्ती। यो भजनलाई एक मसीहको बारेमा भजनको रूपमा वर्गीकरण गरिएको छैन, तर म यसलाई मसीहको बारेमा भजनको नाम दिन चाहन्छु, मेसाइनिक साम भनेर, किनभने यो मसीहको र उद्धारको उहाँको कामको अगमबाडी हो। म सोच्दछु यो भजन निम्न अर्को ती दुई भजनहरूसँग अति नै नजिकको सम्बन्धमा छ। इसरायलमा यी भजनहरूलाई कर्मकाण्ड तरिकामा, धर्मविधि तरिकामा एकसाथ गाइन्थे। केही धर्म विद्वानहरूले सोच्दछन् कि तिनीहरू आराधनाको अगुवाहरू लेबीहरूद्वारा जानिन्थे, अनि जसमा भेला भएका आराधकहरूले त्यसको पारी पारी दोहोर्याउँथे खाली गाएको जस्तै। मित्र, यो अर्को भजन हो जुनले परमेश्वरको अनुग्रहको बताउँछ। 20-1 भनिएको छ, संकष्टको दिनमा परमप्रभुले तपाईँलाई उत्तर दिउन्, याकुबका परमेश्वरको नाउको नाउले तपाईँलाई सुरक्षा दिउन्। मित्र, संकष्टको दिनमा उहाँले हाम्रो प्रार्थनाको सुनाई गर्नुभएको हामी चाहन्छौ, होइन र? यो दाउदको भजन हो। कसरी यहाँ हामी वृद्ध याकुबको पाउँछौ? अनुग्रहद्वारा। परमेश्वर कहिले पनि याकुबको परमेश्वर हुनुहुन्छ भन्नेकोमा शरम गर्नु भएन। उसले गरेको केही खराब कामले गर्दा म भए याकुबप्रति शरम मान्ने थिए, अनि सम्भव तपाईँ पनि उनी प्रति शरम मान्नु हुने थियो होला, तर परमेश्वर उनी प्रति शरम मान्नु भएन। परमेश्वरले याकुबलाई अनुग्रहद्वारा बचाउनुभयो, उद्धार गर्नुभयो। 2 उहाँले पवित्र स्थानबाट तपाईँलाई सहायता पठाउन् र सियोनबाट तपाईँलाई सहारा दिउन्। हेर्नुहोस्, यो पदले कुन पवित्र स्थानको बारेमा बोलिरहेको छ? चर्च, मण्डली? अहँ होइन, यरुसलेमको पवित्र स्थानको बारेमा हो। सियोन कहाँ छ? निश्चय नै सियोन इसरायलमा छ। यो अति नै स्पष्टता हो। 3 भनिएको छ, उहाँले तपाईँका सबै बलिदानहरूको सम्झना राखुन् र तपाईँका होम बलि ग्रहण गरून्, सेला। यो कुराको ध्यान दिउ कि उसले हामीले चढ़ाउने बलि भेटीहरूको संकेत गरिरहेका छैनन्, तर ख्रिष्टको बलिको संकेत गरिरहेका छन्। उहाँले आफ्नो शरीरमा हुनुहुँदा केवल प्रार्थनाहरू र आँसुहरू मात्र चढ़ाउनु भएन, तर अन्तिममा आफ्नै शरीर पनि चढ़ाउनुभयो। यस पदको आखिरमा सानो सेला शब्द उल्लेख छ, मतलब धेरै समस्या र कष्टहरूको यो दिनहरूमा तपाईँले ध्यान मनन गर्न, विचार गर्न, सोच्न केही कुराहरू छन् यहाँ। अनि चारदेखि छ पदमा लेखिएको छ, उहाँले तपाईँको मनोरथ पूरा गरून् र तपाईँका सबै योजनाहरू सफल गराउन्। तपाईँको विषयमा हामी आनन्दले जय जयकार गर्नेछौ र हाम्रा परमेश्वरको नाउँमा हामी आफ्ना झण्डा उच्च पार्नेछौ। परमप्रभुले तपाईँका सबै विन्ती पूरा गरिदिउन्। अब मलाई थाहा भयो कि परमप्रभुले आफ्ना अभिषिक्तलाई सहायता गर्नुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्नो पवित्र स्वर्गीयबाट उनलाई उत्तर दिइनेछ। पिताले प्रभु येशु ख्रिष्टको प्रार्थनाहरू सुन्न गइरहनु भएको छ। उहाँले भनेको यो कुरालाई याद गर्नुहोस्। योहान 11:41-42 पदमा पिता मेरो प्रार्थना सुन्ने गर्नुभएको निम्ति धन्यवाद, र म जान्दथे कि तपाईँले मेरो प्रार्थनाको सधैँ सुनाई गर्नुहुन्छ। ख्रिष्ट मात्र सम्भवत एकजना हुनुहुन्छ जसले पिता झैं सुन्नुहुन्छ र उत्तर पनि दिनुहुन्छ। 7-9 पद, कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौ। तिनीहरू रन्थनिएर जमिनमा लोट्नेछन्, तर हामीहरू त खड़ा हुनेछौ र सोझा उभिनेछौ। हे परमप्रभु, राजालाई विजय प्रदान गर्नुहोस्, हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्। राजा इसरायलको लागि हो। आज हाम्रो निम्ति उहाँ उद्धारकर्ता हुनुहुन्छ र हामी येशूको नाउँमा प्रार्थना गर्दछौ। हे परमप्रभु बचाउनुहोस्। हिब्रूमा होसन्ना हो, यो महान होसन्ना भजन हो। परमेश्वरले यो हाम्रो हृदयहरूमा वास्तविकता बनाऊ। त्यसपछि 21 अध्यायतिर पनि लागौं। यसको मुख्य विषय हो ख्रिष्टको स्वर्गीयरोहण। म यसलाई अर्को मसीह बारेमा भजन मेसाइनिक साम भन्दछु, यद्यपि यो मेसाइनिक सामहरूको सूचीमा नभए तापनि। अनि यसबाट नयाँ नियममा कहीँ पनि ख्रिष्टको संकेत गर्न उद्धृत गरिएको छैन, तर मलाई लाग्दैन कि उहाँको संकेत गर्ने दण्डमा नआइकन तपाईँ यसको पढ्न सक्नुहुन्छ। वास्तवमा शुरूदेखि नै इसरायलले भन्थ्यो कि यो मसीह र मसीह सम्बन्धको भजन हो। तारगुम र तालमुडले सिकाउँथे कि यो भजनमा उल्लेखित राजा मसीहा हुनुहुन्छ। तालमुड धर्मविद्वान रवि सोलोमान इसाकी, जसलाई राशीको रूपमा जानिन्थ्यो, जसको जन्म 1040 ईस्वी सम्बतमा भएथ्यो, र उसको पनि यही विचार थियो। आउनुहोस् 21:1 हेर्दै अगाडि बढ़ौं। हे परमप्रभु, तपाईँकै सामर्थ्यमा राज्य आनन्दित छन् र तपाईँले दिनुभएका विजयहरूमा उनी अति उल्लासित छन्। यद्यपि दाऊदले आफ्नै व्यक्तिगत अनुभवको बारेमा बताइरहेका भए तापनि प्राथमिक अर्थ खुलाइले प्रभु येशु ख्रिष्टको संकेत गर्दछ। तपाईँकै सामर्थ्यमा राजाले आनन्द मनाउनु हुनेछ। हिब्रू 12:2 प्रभुको बारेमा यो भनिएको थियो, जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मालाई घिन नगरेर क्रुसको शासना भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ। यो पदले हाम्रो लागि हाम्रो उद्धारको पूरा गर्नुभएकोमा हाम्रो प्रभुको आनन्दको बताउँछ। अनि उहाँ त्यो शक्ति र सामर्थ्यमा आनन्द गर्नुहुन्छ जुन उहाँलाई प्रदान गरिएको छ। उहाँ स्वर्गीयमा उसको अधिकार अधीनतामा ल्याइएको छ। आज उहाँ जस्तो सुकै पापीलाई पनि बचाउन सक्नुहुन्छ जो परमेश्वरसँग परमेश्वर कहाँ उहाँद्वारा आउँछन्। 2 पद, तपाईँले उनको मनोरथ पूरा गरिदिनु भएको छ र उनका मुख्य विन्ती तपाईँले इन्कार गर्नुभएको छैन। सेला। जब प्रभुले आफ्नो रिपोर्ट आफ्नो पिता कहाँ युहन्ना 17 पदमा आफ्नो प्रधान पुजारी प्रार्थनामा बताउनुहुँदा भन्नुभयो 17:1, हे पिता, बेला आइपुगेको छ, पुत्रको महिमा गर्नुहोस् र पुत्रले तपाईँको महिमा गरोस्। यो प्रार्थना अन्य सबै प्रभुका विन्तीहरूको सुनाइ भयो र सुनाइ गरिनेछ जुन हामी यो प्रार्थनामा देख्छौ। यो स्वर्गीय रोहणको प्रार्थना हो। उहाँ परमेश्वरको दाहिने बाहुलीमा हुनुहुन्छ। भनिएको छ तपाईँले उहाँको मनोरथ पूरा गरिदिनु भएको छ। जब उहाँ यो पृथ्वीमा हुनुहुन्थ्यो प्रभुले भन्न सक्नुभयो योहान 17:24, म हे पिता, म इच्छा गर्दछु कि जो जो तपाईँले मलाई दिनुभएको छ तिनीहरू पनि मसँग म जहाँ छु मसितै हुन् र तपाईले मलाई दिनुभएको महिमा तिमीहरूले सुन, किनकि तपाईले संसारको सम्पत्ति भन्दा पहिलेदेखि नै प्रेम गर्नुभयो, उत्पत्ति भन्दा पहिलेदेखि नै प्रेम गर्नुभयो। यो प्रार्थनाको भविष्यमा उत्तर दिइनेछ जब हामी उहाँका हुन्छौं। यो कामलाई सम्भव बनाउन उहाँ जो पृथ्वीमा आउनुभयो, चारदेखि छ पद, उनले तपाईसँग जीवन मागे अनि तपाईले उनलाई सदा सर्वदाको आयु दिनुभयो। तपाईले दिनुभएका विजयहरूद्वारा नै उनको गौरव महान छन्। तपाईले उनलाई वैभव र ऐश्वर्य प्रदान गर्नुभएको छ। साँच्चै तपाईले उनलाई अनन्तको आशिष दिनुहुन्छ अनि आफ्नो उपस्थितिको आनन्दले उनलाई हर्षित बनाउनुहुन्छ। प्रभु येशू ख्रिष्ट धेरैको निम्ति प्रायश्चितको निम्ति यो जीवन दिन आउनुभयो। पृथ्वीमा तपाईँ उहाँलाई दीनतामा र बारम्बार प्रार्थनामा विन्ती गरिरहेको देख्नुहुन्छ। उहाँ गेतसमनीको बगैँचामा उहाँ कष्टमा भएर जानुभयो। भजन संग्रह 102 पद 23 र 24 प्रभुको बारेमा भन्दछ कि मेरो यात्रामा उहाँले मेरो तागत तोड्नुभयो र मेरो आयु घटाउनुभयो। मैले भने, हे मेरो परमेश्वर, मेरो आधा उमेरमै मलाई नलैजानुहोस्, तपाईँका वर्ष त पुस्तौंसम्म रहन्छन्। उहाँले जीवनको निम्ति विन्ती गर्नुभयो। ऊ एकदम जवानको अवस्थामा मर्नुभयो। उहाँ 33 वर्षको हुनुहुन्थ्यो। उहाँले प्रार्थना गर्नुभयो लुका 22:42, पिता, यदि तपाईँको इच्छा भए यो कचौराबाट हटाइदिनुहोला, तर मेरो होइन तर तपाईँको इच्छामा पूरा होस्। हिब्रू 5:6-7 लेखिएको छ, आफ्नो शरीरको दिनमा जसले बेसरी कराई आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तर्विन्ती गर्नुभयो र उहाँको शक्तिको भयले गर्दा उहाँको सुनाइ भयो। कसरी उहाँको सुनाइ भयो त? उहाँ मर्नुभयो त, तर परमेश्वरले उहाँलाई मृत्युबाट बिउतै उठाउनुभयो। अहिले उहाँ महिमित शरीरमा सधैँ सधैँको निम्ति हुनुहुन्छ। अहिले उहाँ परमेश्वरको दाहिने हातमा हुनुहुन्छ। अनि 7-9 लेखिएको छ, किनभने राजाले परमप्रभुमा भरोसा राख्छन् र सर्वोच्च परमेश्वरको अचूक करूणाको कारण उनी कहिले पनि डग्ने छैनन्। तपाईँकै बाहुलीले आफ्ना सारा शत्रुहरूलाई खोजी निकाल्नेछ र तपाईँका शत्रुहरू जसलाई तपाईँको दाहिने बाहुलीले पक्रनेछ, तपाईँ प्रकट हुने समयमा तपाईँले तिनीहरूलाई दन्कने भट्टी झै तुल्याउनुहुनेछ। आफ्नो क्रोधमा परमप्रभुले तिनीहरूलाई निल्नुहुनेछ र उहाँको आगोले तिनीहरूलाई भस्म पार्नेछ। मित्र, उहाँ केवल उद्धारको परमेश्वर मात्र हुनुहुन्न, तर पापीहरूको निम्ति क्रुसमा मर्नु भएकोले गर्दा उहाँ दण्डको परमेश्वर पनि हुनुहुन्छ। उहाँलाई अस्वीकार गर्नेहरू उहाँका शत्रुहरू हुन् र तिनीहरूको अन्तिम स्थान नै नर्क हो, यो बाइबलले सिकाउँछ। अनि 10-13 लेखिएको छ, तपाईँले तिनीहरूका सन्तानलाई पृथ्वीबाट मेटाइदिनुहुनेछ र तिनीहरूका वंशलाई मानव जातिको बीचबाट। तिनीहरूले तपाईँको विरूद्धमा खराबी चिताए भने र तिनीहरूले दुष्ट युक्ति रचेता पनि तिनीहरू सफल हुने छैन, किनकि तपाईँले तिनीहरूलाई भाग्न विवश पार्नुहुनेछ। जब तपाईँ ताँदो चढ़ाएको धनुले तिनीहरूलाई ताक्नुहुनेछ, हे परमप्रभु, आफ्नो सामर्थ्यमा तपाईँ उच्च हुनुहोस्, हामी तपाईँका पराक्रमको भजन र स्तुति गाउनेछौ। मित्र, यस अद्भुत भजनमा हामी ख्रिष्टको क्रूस र कष्टको देख्छौं। हिब्रू 12:2 भन्छ, जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मको घिन नगरेर क्रूसको शासन भोग्नुभयो, उहाँको प्रार्थनाहरूको उत्तर दिएको छ। अहिले राजा स्वर्गीयमा हुनुहुन्छ। हामी उहाँलाई त्यहाँ महिमा र आदरसँग देख्छौ। उहाँ त्यहाँ आफ्ना जनहरूको निम्ति हुनुहुन्छ। उहाँ त्यहाँ अवर्णीय आनन्द हर्षमा हुनुहुन्छ र राजकीय महिमा र आफ्नो प्रकर्ताको लागि प्रतीक्षामा हुनुहुन्छ। श्रोता, म तपाईलाई आज प्रभु येशू ख्रिष्टको अर्को तस्विर दिन चाहन्छु। जब उहाँ पहिलोपल्ट पृथ्वीमा आउनुभयो, उहाँ दुःखको शोकको मानिस हुनुहुन्थ्यो, तर अहिले उहाँ आफ्नो परमेश्वरको पिता परमेश्वरको दाहिने हातमा हुनुहुन्छ र उहाँका हृदय आनन्दले भरिएको छ। उहाँले यो आनन्दको तपाईँ र मलाई दिन चाहनुहुन्छ। ओ, आज हामीले उहाँको झलक पाए। जब प्रभु पृथ्वीमा हुनुहुन्थ्यो, उहाँका शत्रुहरू उहाँको विरूद्ध षड्यन्त्र गरे, तर उहाँले यहोवामा विश्वास गर्नुभयो। प्रकाश 12:2 युहानको दर्शनमा विशाल अजिंगर, जुन शैतानको प्रतीक थियो, त्यस नर बालकलाई जुनले ख्रिष्टको प्रतीक गर्दछ मार्न चाह्यो। अनि त्यो बालकको आमा स्त्री चाहिँ इसरायल हो। त्यस अजङ्गले त्यस नर बालकलाई खत्तम गर्न भन्दा पहिले उहाँ परमेश्वर कहाँ र उहाँको सिंहासनतिर उठाइ लगियो। आज त्यही नै उहाँ हुनुहुन्छ। साथै यसले हामीलाई दण्डको तस्विर दिन्छ जुन प्रकाशको पुस्तकमा विस्तारपूर्वक वर्णन गरिएको छ। पावलले यसको दोस्रो थिस्लोनिकी 1:7-8 पदमा उल्लेख गर्छन्, किनकि अधर्मको रहस्यले अघिबाटै काम गर्दछ, तर अहिले एकजना रोक्नेवाला छ, त्यसलाई त्यसको बाटोदेखि नहटाउन्जेल त्यसले रोकिराख्नेछ। तब त्यो अधर्मी प्रकट हुनेछ जसलाई प्रभु येशूले आफ्ना मुखको सासले नाश पार्नुहुनेछ र उहाँको आगमनको प्रकाशले विनाश पार्नुहुनेछ। यो आफ्नो शत्रुहरूमाथि दण्डमा प्रभुको आगमनको तस्विर हो। दोस्रो थिस्लोनिकी 1:9-10 पदमा निरन्तर पावल आफ्नो भनाईलाई जारी राख्छन्, त्यस अधर्मीको आगमन शैतानको काम बमोजिम सबै शक्ति झुट्टा चिन्हहरू र आश्चर्य कर्महरूसँग र नष्ट भएर जानेहरूलाई सबै अधर्मको धोकाबाजीको साथ यी कुराहरू हुनेछन्, किनभने तिनीहरूले आफ्नो उद्धारको निम्ति सत्यको प्रेमको ग्रहण गरेनन्। मित्र, यो ख्रिष्टको स्वर्गारोहणको भजन हो। आज उहाँसँग तपाईँको सम्बन्ध के छ? यदि उहाँ तपाईँको उद्धारकर्ता हुनुहुन्न भने, उहाँलाई विश्वास गर्नुभएको छैन भने दण्ड तपाईँमाथि कुनै दिन आइरहेको छ। तर आज उहाँ पिताको दयनीय हातमा खुशी आनन्दमा हुनुहुन्छ, किनभने उहाँले तपाईँ र मेरो उद्धारको काम पूरा गर्नुभयो। यो अद्भुत स्वर्गारोहणको भजनले ख्रिष्टमा परमेश्वरको अद्भुत अनुग्रहको स्पष्ट पार्दछ।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98-470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।